अब आप मुरसल हैं तो आप अपना मैसेज नहीं कन्वे कर रहे. यू आर नॉट जस्ट अ मैसेंजर, यू आर नॉट जस्ट अ रसूल. अब आप किसी की तरफ से अपॉइंटेड हैं. इसको अरबी में इस्मुल मफूल कहते हैं. आप किसी की तरफ से अपॉइंटेड हैं और आप किसी तक उसके जिसने आपको अपॉइंट किया है उसके पैगाम को पहुंचा रही हैं. सो ये हो गया आप सल्लल्लाहु अलैहि वसल्लम का मिशन. आपको कहा गया कि आप मुरसल हैं. आपको भी तसल्ली दी गई कि जो आप मैसेज जिब्राइल से सुन रहे हैं वो हेलुसिनेशंस नहीं हैं, वो रियलिटी है. और कुरैश को सूरत यासीन की आयत के जरिए इनडायरेक्टली बता दिया गया कि ये रसूल जो तुमको दावत दे रहा है ये नहीं बोल रहा, ये तुम पैगाम है जो आसमानों से आ रहा है और ये सिर्फ तुमको डिलीवर करने का मीडियम है. दोनों एंगल इसके अंदर आ गए. फिर स्कॉलर्स ने ये बात भी कही कि मुरसल के अंदर कह के आप सल्लल्लाहु अलैहि वसल्लम को आपकी जिम्मेदारी को रिमाइंड करा दिया गया. अगर मैं आपसे कहूं कि देखिए ये मैसेज है, आपने पीछे वालों को कन्वे करना है विद इन 10 मिनट, तो आपके पास टाइम लिमिट भी है ना. रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास जिंदगी का टाइम लिमिट था और आपको नहीं मालूम था आपकी कितनी जिंदगी है. जब किसी को कोई रिस्पॉन्सिबिलिटी दी जाती है तो वो टाइम बाउंड रिस्पॉन्सिबिलिटी होती है. आप और मैं मुसलमान हैं, हमारी जिंदगी के मेनली दो ही मकसद होने चाहिए, मेनली. बाकी नीचे के काम, बाकी घरेलू जिम्मेदारियां, बाकी रिश्तों की जिम्मेदारियां उस सबसे नीचे आती हैं. मेनली मेरी जिंदगी के दो काम हैं जो मेरा विजन होंगे. नंबर एक, मैं खुद अल्लाह की बंदी बन जाऊं, और नंबर दो, मैं अल्लाह की बंदी बनने के बाद अपने खानदान में और अपने बाहर इस दीन की बात को फैलाना शुरू कर दूं. दीन इनसाइड मी, दीन आउटसाइड मी. जितना दीन मेरे अंदर आए, अमली तौर पर मेरे जिंदगी में नजर आए और मेरी जुबान से लोगों तक डिलीवर होता रहे. यही मिशन तमाम अंबिया और रसूलों का होता था. रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी बता दिया गया कि देखिए आपने भी जहां आपको तसल्ली दी जा रही है, जहां आपको कॉन्स्टेंट एनकरेजमेंट है, वहां आपने ये काम मुकम्मल करना है. लोगों के तंस, लोगों के टाइटल्स, लोगों की डिस्करेजमेंट आपको आपके मिशन से दूर ना कर दे. आज आपके और मेरे लिए सबक है. इस्लाम के खिलाफ प्रोपेगेंडा आपको और मुझे बेअमल ना कर दे. इस्लाम के खिलाफ उठती हुई आवाजें, इस्लाम पर फिंगर पॉइंटिंग आपको और मुझे अपने खानदानों के अंदर इस्लाम का झंडा बुलंद करने से ना रोक दे. औरत के अंदर अल्लाह ने बड़ी टेंसाइल स्ट्रेंथ रखी है. औरत बहुत अपने खानदान की डायरेक्शन बदल सकती है. सिर्फ खानदान की नहीं, औरतों ने इस उम्मत के उरूज की तरफ इस उम्मत को धकेला है और इस उम्मत का जवाल वहीं से शुरू हुआ जहां से मुसलमान औरत ने दीन का इल्म हासिल करना छोड़ दिया. इंशाल्लाह इस उम्मत में दोबारा उरूज वहीं से आएगा जहां इस उम्मत की औरतें दीन के इल्म को हासिल करना शुरू कर देंगी, जहां इस उम्मत की बेटियां, माएं और बहनें फखर के साथ, कॉन्फिडेंस के साथ इस दीन को अपनाएंगी और आगे से आगे हाथ अपना बढ़ाती चली जाएंगी. तो अल्लाह ताला ने यहाँ पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इन्नका लमिनल मुरसलीन में मेनली नंबर वन तसल्ली दी है, सपोर्ट किया है, आपको वैलिडेशन दी है और दूसरा आपको रिमाइंडर दिया है कि देखें आपके पास एक जिम्मेदारी है. यू आर ऑन अ मिशन. आपको ये मिशन कंप्लीट करना है. लेट देम से व्हाट दे वांट टू से, लेकिन आप अपने काम को नहीं रोक सकते. आप मुरसल हैं, आप भेजे हुए हैं. सेम इज द केस विद अस. आप और मैं मुसलमान हैं. आपकी और मेरे कंधों पर जिम्मेदारी है. वजअलनाकुम उम्मतन वसता. अल्लाह ने तुमको बनाया है उम्मत वसत. ये बैलेंस दिखाओ दुनिया को, ना सिर्फ मुसलमानों को दिखाओ, पूरी दुनिया के इंसानों को दिखाओ. और फिर अगली आयत में फरमाया, आयत नंबर 4 में, अला सिरातिम मुस्तकीन, सीधे रास्ते पर, यकीनन सीधे रास्ते पर. दिस इज द लिटरल ट्रांसलेशन, अला सिरातिम मुस्तकीम. सिरात मुस्तकीम, सीधे दुरुस्त रास्ते पर. दिस इज इनकम्प्लीट स्टेटमेंट. अरबी के हिसाब से अला सिरात मुस्तकीम मुकम्मल जुमला नहीं बनता. अगर आप इसको बिल्कुल लिटरल ट्रांसलेट करेंगे तो इसका तर्जमा बनता है सीधे रास्ते पर. बट कौन सीधे रास्ते पर? देर इज एन एम्बिग्विटी. और जब आयात में एम्बिग्विटी होती है तो इसका मतलब मुफस्सरीन लेते हैं कि यहां कई मफहूम निकाले जा सकते हैं. यहां ये कई लोगों की तरफ, कई हस्तियों की तरफ, कई उम्मतों की तरफ बात जो है वो पॉइंट आउट की जा रही है कि कौन सीधे रास्ते पर है. नंबर एक ये बात है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी آپ اپنے میسج کے ساتھ، اپنی ذمہ داری کے ساتھ صراط مستقیم پر ہیں. یہ صراط مستقیم اصل میں صراط الاستقامہ ہے، روڈ آف اسٹیڈ فاسٹنس ہے، جو آپ کو سیدھے راستے پر رکھے گی. جب اللہ کے رسول سیدھے راستے پر ہیں تو پچھلی آیت میں مرسل آیا تھا یا مرسلین آیا تھا؟ سو اس کا مطلب ہے اللہ کے رسول صلی اللہ علیہ وسلم اور آپ سے پہلے آنے والے تمام انبیاء اور رسول صراط مستقیم پر تھے. تمام کا چین آف جو ریولیشن تھا وہ ایک ہی تھا، تمام کا میسج ایک ہی تھا، وقت کے ساتھ ساتھ زمانے کی ضروریات کے مطابق وحی کے اندر اللہ تعالیٰ جو تھے وہ فائنل چینجز کرتے رہے. اور اب قرآن ایک فائنل اتھارٹی بن کے آ گیا ہے. کب تک؟ 2018 تک. 2018 کے بعد قرآن بدل دیں گے؟ رہتی دنیا تک اب قرآن کو نہیں بدلا جائے گا. اب قرآن فائنل ورڈکٹ ہے، فائنل اتھارٹی ہے، آخری انسان بھی اسی کو فالو کرے گا. اس لیے کہ اس قرآن کے اندر اللہ نے جو مفہوم کی طاقت رکھی ہے، جیسے 1450 سال پہلے کا انسان اس کو پڑھ کر ایک امیزمنٹ کا شکار ہوتا تھا، یا ایک امیزمنٹ اس کو فیل ہوتی تھی، ایک اوکش وہ جو تھا وہ فیل کرتا تھا، آج بھی مسلمان اسی کو پڑھ کر روتے ہیں، آج بھی مسلمان اس کو سن کر اپنے دل میں کیفیت محسوس کرتے ہیں، آج بھی مسلمان اس کو پڑھ کر دل کا اطمینان حاصل کرتے ہیں، اور آج بھی جو مسلمان اس پر عمل کرنا شروع کریں گے انشاءاللہ وہ سیدھے راستے صراط مستقیم پر ہوں گے. سو ایک مطلب ہے اعلیٰ صراط مستقیم کا رسول اللہ اور تمام انبیاء اور رسول سیدھے راستے پر تھے. کیونکہ ایمبیگوٹی ہے تو مفسرین نے کہا کہ دوسرا مفہوم اس میں لیا جاتا ہے، اور امام الطبری کی یہ اوپینین ہے کہ جو بھی اب رسول اللہ صلی اللہ علیہ وسلم کو فالو کرے گا، کیونکہ اب فائنل شریعہ رسول اللہ صلی اللہ علیہ وسلم کی ہے، جو بھی رسول اللہ صلی اللہ علیہ وسلم کو فالو کرے گا وہ سیدھے راستے پر ہوگا. یہ قرآن کی خوبصورتی ہے کہ قرآن کے ایک میننگ دوسرے میننگ کو کمپلیمنٹ کرتے ہوئے آپ کو نظر آتے ہیں. پچھلی آیت میں تسلی تھی اور اس آیت میں آپ کو اوتھینٹیسٹی دے دی گئی کہ دیکھیں یہ جو قریش کو آپ اللہ کا کلام قرآن سنا رہے ہیں یہ تو کنفرم ہو گیا، کیونکہ قسم قرآن کی آئی تھی کہ یہ قرآن اللہ کا کلام ہے، محکم ہے، اس کے احکامات ججمنٹ اور ورڈکٹ کے ساتھ ہیں، حکمت بھرے ہیں. جو آپ اللہ کے کلام کو قریش کو سنا رہے ہیں، اور جو قریش کو برا لگ رہا ہے، اور جو دن بدن یہ آپ پر پریشر بلڈ کرتے جا رہے ہیں، آپ نے اس راستے سے نہیں ہٹنا، آپ سیدھے راستے پر ہیں. مشکلات آئی ہیں، مشکلات آئیں گی، آپ نے سیدھے راستے کو نہیں چھوڑنا. باقی مسلمانوں کو بھی دعوت ہے، جو مسلمان رسول اللہ صلی اللہ علیہ وسلم کے بتائے ہوئے راستے پر عمل کر رہے ہیں، جو سنتوں کو زندہ کرنے کی کوشش کر رہے ہیں. ایک عورت کوشش کرتی ہے کہ وہ اپنے خاندان میں اپنی اولاد کی شادی سنت کے مطابق کرے، اور اس میں سے تمام غیر اسلامی رسومات کو اور اسراف کو، اور اس میں سے ان تمام ان معاملات کو نکال دے جو شریعت کے مطابق بالکل درست نہیں ہیں، تو آپ کا کیا خیال ہے، سارا خاندان اس کو سپورٹ کرتا ہے؟ جتنی مائیں یہاں بیٹھی ہیں وہ آپ کو اس حقیقت کے بارے میں بتا سکتی ہیں جنہوں نے اس کوشش کے اندر اپنی جان لگائی ہوئی ہے. سو اگر خاندان سپورٹ نہیں کرتا تو یہ کام نہیں کرنا چاہیے؟ کام تو کرنا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کی سپورٹ میں کوئی بھی نہیں تھا. کتنے لوگ ایمان لائے تھے ٹوٹل 13 سال کے مکی دور میں؟ 13 سال اللہ کے رسول صلی اللہ علیہ وسلم کی زبان سے قرآن بیان ہوا. قرآن کوئی عام سپیکر بھی بیان کر رہا ہوتا ہے، اور اگر وہ پورے خلوص کے ساتھ بیان کر رہا ہوتا ہے تو دل میں اتر رہا ہوتا ہے. کہاں رسول اللہ صلی اللہ علیہ وسلم کی زبان ہو اور وہ قرآن سنائے. 13 سال کی محنت میں صرف 150 لوگ تقریباً 145 یا میکسیمم 150 لوگ ایمان لائے تھے رسول اللہ صلی اللہ علیہ وسلم. تو آپ کیا اس وقت ڈسکریجمنٹ کا شکار ہو گئے؟ آپ ڈسکریج ہو گئے؟ آپ نے مدینہ میں کام چھوڑ دیا کہ 13 سال اتنی محنت کر لی، صرف 150 لوگ تو ایمان لے کر آئے، 150 فالوورز تو بنے؟ نہیں. کوئی بھی آپ کا ساتھ نہ دے، آپ نے اسلام کا علم بردار بننا ہے، آپ نے کوشش کرنی ہے. اور اس کے لیے اگر آپ کی اولاد ابھی چھوٹی ہے تو آپ کو ابھی سے کوشش کرنی ہے کہ آپ اپنے گھر کو اس ڈائریکشن پر لے جانا شروع کر دیں. یاد رکھیے، ہمارے گھروں کے اندر اگر بگاڑ ہے تو اس کو سیدھا کرنے کے لیے اللہ سے مدد مانگنے کے بعد آپ کے پاس وہ طاقت ہے, آپ گھروں کو سیدھا کر سکتے ہیں. عورت کے اندر اللہ نے گھر بنانے کی طاقت رکھی ہے, عورت معاشروں کی ڈائریکشن بدل دیتی ہے. سو آپ اپنے گھر کی ڈائریکشن بدل سکتے ہیں. اس کا طریقہ کیا ہے؟ اللہ کی بندی بنیے, نہ اپنے شوہر سے, نہ اپنے خاندان والوں سے, اور نہ اپنی اولاد سے کبھی نہ امید نہ ہو. اللہ کی دو انگلیوں کے درمیان میں تمام انسانوں کے دل ہیں. اللہ جس وقت چاہے جس کے دل کو موڑ دے. اللہ آپ کی کوشش دیکھتا ہے. عورتیں کہتی ہیں میرا شوہر نہیں مانتا کہ میں حجاب پہنوں, تو کیا میں حجاب نہ پہنوں؟ آپ کا شوہر آپ سے کہتا ہے روزہ کھل گیا ہے, تم کل صبح فجر تک پانی نہیں پی سکتی, مانیں گے اس کی بات؟ روزہ کھل گیا ہے, آپ کا شوہر کہتا ہے کل فجر تک تم نے پانی نہیں پینا, مانیں گے اس کی بات؟ تو حجاب پہننے کا کس نے کہا ہے؟ کسی قرآن کی ٹیچر نے نہیں کہا, کسی مولوی نے نہیں کہا. وہ تو سب مرسل کی کیٹیگری میں آ رہے ہیں, وہ تو سب کنوے کر رہے ہیں. قرآن میں موجود ہے, میں نے آپ کو پہلے بھی یہ بات بتا دی, دیر از نو کانٹروورسی آن حجاب امنگ دا اسکالرس, دیر از نو اختلاف امنگ دا اسکالرس فار حجاب. لیکن ہم مسلمان عورتیں گھبراتی ہیں. شوہر کو رازق مت سمجھیے, میں آپ کو شوہر سے نعوذ باللہ دور نہیں کر رہی, جو اس کا مقام ہے وہ اس کو دیجئے. ہماری اپنی غلطیاں ہوتی ہیں, ہمارے اپنے بحث کے بھوت ہوتے ہیں, ہمارے اپنے جو چلتی ہوئی نا کنٹرول کی ہوئی زبانیں ہوتی ہیں کہ پھر شوہر ہماری باتیں نہیں مانتے. وہ جو شوہروں کی کمی ہے میں اس کو یہاں اس وقت نہیں ڈسکرائب کروں گی کیونکہ یہاں کسی کے شوہر نہیں بیٹھے ہوئے. اور جب بیویوں کو شوہروں کی کمی بتائی جاتی ہے تو بیویاں اپنے پوائنٹ کی بات کو وہیں چھوڑ کر جاتی ہیں, صوفے پر, کرسی پر, چیئر پر, کشن پر, اور گھر جا کے کہتی ہیں آپ کو چاہیے تھا آپ میرے ساتھ کبھی بھی ایسا نہ کرتے, اگر آپ ایسا نہ کرتے تو میں کبھی بھی ایسا نہ ہوتی. صحیح. سو یہ بات اللہ کرے کہ ہمارے خاندانوں میں اور ہمارے معاشروں میں ایسے مرد پیدا ہوں, اور الحمدللہ ایسے استاد موجود ہیں جو مردوں کی تربیت کر رہے ہیں. وہاں تک پہنچ جائے گی بات. آپ کو اور مجھے اپنی تربیت کرنی ہے, اور اپنی تربیت کے لیے یاد رکھیے رازق اللہ ہے. اللہ نے میرے شوہر کو میرا ذریعہ ضرور بنایا مجھ تک رزق پہنچانے کا, لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم کی صحیح حدیث موجود ہے جس کا مفہوم آتا ہے کہ خالق کی نافرمانی میں مخلوق کی اطاعت نہیں ہو سکتی. نو وے. نفلی بات تھوڑی ہے. آپ نفل چھوڑ سکتی ہیں شوہر کے کہنے پہ اگر شوہر آپ کو بلاتا ہے, بٹ فرض نہیں چھوڑ سکتی ہیں. جس طرح سے آپ پانی نہیں چھوڑیں گی, اگر آپ کا روزہ کھل گیا اور شوہر کہتا ہے نہیں پینا تم نے پانی, آپ کا شوہر کہتا ہے تم آئندہ 20 سالوں میں اپنے مہکے نہیں جاؤ گی, آپ چپ کر کے اس کی بات مان لیں گی؟ آپ دیکھیں کیسے مناتی ہیں اس کو. اٹس آل اباؤٹ یور ول پاور, اٹس آل اباؤٹ یور انر فیلنگ, اٹس آل اباؤٹ یور مائنڈ سیٹ. آپ خود کیا چاہتے ہیں؟ اپنی بے عملی کو شوہروں کے کندھوں پر بندوق رکھ کے مت چلائیں, ان کو مت گناہگار کریں. وہ اللہ کے بندے ایسے نہیں ہیں. کوئی ہوگا ایسا, اللہ سے دعا کریں, پڑھیں تہجد پھر کہ اللہ ان کا دل کھولے, گڑگڑائیں اللہ کے سامنے, پھیلائیں اللہ کے سامنے ہاتھ کہ اللہ میرے شوہر کا دل اسلام کے لیے کھول دے. لیکن جس کی جتنی تڑپ ہوگی اللہ تعالیٰ اس کو اس کے حساب سے انشاءاللہ جو ہے وہ دیتا رہے گا. تو رسول اللہ صلی اللہ علیہ وسلم کی ہمت بندھائی گئی ہے کہ پریشر آئے گا, ڈونٹ ٹیک ٹرن. مسلمانوں کی آج ہمت بندھائی جا رہی ہے. آج اسلاموفوبیا کی وجہ سے مسلمانوں کا عمل کرنا مشکل ہو رہا ہے. ڈونٹ ٹیک ٹرن. مت رہیے ایسی جگہوں پر جہاں آپ پر اسلام سے عمل نہیں ہو رہا ہے. چھوڑ دیجیے ایسی جگہوں کو. جس علاقوں میں رہ کے, جن ملکوں میں رہ کے آپ کو اپنی نماز چھپانی پڑے, آپ کو اپنی نماز چھوڑنی پڑے, آپ کو اپنے حجاب اتارنے پڑے, اور مردوں کو سنت کے مطابق رکھی ہوئی داڑھیوں کو شیو کرنا پڑے, چھوڑ دیجیے وہ جگہیں. اللہ کی زمین میں کمی نہیں ہے. رازق کون ہے؟ ملک نہیں کھلاتے, جابز نہیں کھلاتی ہیں, آپ کی ڈگریز نہیں کھلاتی ہیں. کون کھلاتا ہے؟ اٹس اے مائنڈ سیٹ. اٹس آل اباؤٹ دا مائنڈ سیٹ. اور اس مائنڈ سیٹ کو اپنی اولادوں کے اندر بھی انکلکیٹ کیجیے, ورنہ وہ مشینز بن جائیں گے, صرف منی میکنگ مشینز. صرف سکھانے کی ضرورت ہے. سو آپ سے کہا گیا کہ آپ کو اٹیکس آئیں یا آپ کو تھریٹس آئیں یا آپ کو ٹارچر آئے, علی صراط مستقیم, آپ سیدھے راستے پر ہیں. اللہ کے رسول صلی اللہ علیہ وسلم کو ان کے زمانے کے جتنے پولیٹیکل لیڈرس تھے, انہوں نے آپ کو آپ کے راستے سے پیچھے ہٹانے کی کوشش کی. جتنے آپ کے ٹرائبل لیڈرس تھے, انہوں نے پیچھے کرنے کی کوشش کی, خاندان نے پیچھے کرنے کی کوشش کی. لیکن کیا رسول اللہ صلی اللہ علیہ وسلم استقامت کے ساتھ جمے رہے؟ آپ جمے رہے. صراط مستقیم از ایکچولی صراط الاستقامہ. اور آپ میں سے جن لوگوں نے میرے ساتھ سورہ فاتحہ کی تھی, وہاں ہم نے صراط مستقیم کو بہت تفصیل سے سمجھا تھا. صراط مستقیم از ناٹ دا راستہ بہت سے مفسرین کے نزدیک جو ہوریزونٹل جاتا ہے, اٹس دا راستہ جو ورٹیکل جاتا ہے. بیکاز صراط عربی زبان میں کہتے ہی اس راستے کے جو بالکل سیدھا ہوتا ہے, इन कंपैरिजन टू सबील, वरना दो अल्फाज आते हैं दोनों एक कॉनोटेशन के नहीं हो सकते. सबील भी रास्ता होता है, सिरात भी रास्ता होता है. सो व्हाट्स द डिफरेंस? सबील इज द सीधा रास्ता एंड सिरात इज द रास्ता जो सीधा है, बट अगर आप उसको अल मुस्तकीम कह देंगे सो इट्स गोइंग स्ट्रेट अप. अब आप इमेजिन करें कि आप इस सिरात मुस्तकीम पर ऊपर की तरफ जा रहे हैं, जो जितना नेकी में बढ़ रहा है वो इस रास्ते पर ऊपर जा रहा है. रुकने की गुंजाइश है? रुकने की गुंजाइश नहीं होती. रुकेंगी तो आपको बैक गियर लगना शुरू हो जाएगा, आप नीचे या तो स्लिप करना शुरू कर देंगी वापस, या आप खुदा ना खास्ता गिर भी सकती हैं. सो आपको कॉन्स्टेंटली इस रास्ते पर मूव करना है. क्यों? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मोमिन का गुजरा हुआ कल, मोमिन का आज का दिन उसके गुजरे हुए कल से बेहतर होता है, बिकॉज उसको कॉन्स्टेंटली नेकियों में आगे बढ़ना है, उसको कॉन्स्टेंटली जिंदगी में नेकी ऐड करनी है, यही काम उसका होता है. दिस इज द डेफिनेशन ऑफ सिराते मुस्तकीम. इसलिए आप देखेंगे कि कुरान में सिरात का लफ्ज हमेशा वाहिद आता है. सबील की जमा आती है सुबुल, सुबुल सलाम आया है कुरान में, लेकिन सिरात हमेशा वाहिद आता है. क्यों? वो जो अंबिया का रास्ता था, वो जो रसूलों का रास्ता था, वो जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का रास्ता है, वो एक ही रास्ता है, उसमें डाइवर्जन्स नहीं है. जो हक है वो वाहिद है, नूर वाहिद आता है, अंधेरे ज़ुलुमात जमा आते हैं. हक एक ही है जो अल्लाह की तरफ से आया है, और जो हक के बाद उसकी डिविएशंस हैं, जो उसके अंधेरे हैं, जो उसमें गुमराहियां हैं, वो ज़ुलुमात कई एंगल से हो सकते हैं. सो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का तमाम परसिक्वेशन के बावजूद इस्तिकामत पर कायम रहना स्कॉलर्स के नजदीक कुरान के मोहकम होने की दलील और आपकी नबुवत की दलील थी. जैसे एक मुफस्सिर ने अपने तफसीर में लिखा, इल्तिजामुहु दलीलुन अला नबुवतिही, आपका इल्तिजाम, आपकी इस्तिकामत, आपकी नबुवत के ऊपर दलील थी. वसीरतिही दलीलुन कमा अनल कुरान दलीलुन, और आपकी जो सीरत थी, आपका जो किरदार था, जो आपकी परसिस्टेंट थी, जो आपकी नेकियों की कंटिन्यूटी थी, वो कुरान के मोहकम होने की दलील थी. कि आप अकेले भी होते थे तो आप नेकी करने से दूर नहीं होते थे. कुरान का मोहकम होना आपके सिराते मुस्तकीम पर होना खुद प्रूफ कर रहा है. फिर एक और एंगल जो इस आयत में आता है, हम सूरह फातिहा में भी ये लफ्ज़ पढ़ते हैं सिराते मुस्तकीम, वहां आता है इहदीना सिरात अल मुस्तकीम, वहां आता है अस्सिरात अल मुस्तकीम. यहां क्या है? मुस्तकीमिन सिरातिन, तनवीन के साथ आया, ये जो दो जेर आई है यहां पर, कॉमन नाउन आया है. इसके लिए स्कॉलर्स कहते हैं कि व्हाट इज द डिफरेंस? इहदीना सिरात अल मुस्तकीम जब आप नमाज में मांगती हैं, आप वो स्पेसिफिक रास्ता मांगती हैं जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का रास्ता है, जो इनाम याफ्ता लोगों का रास्ता है. जो यहां आया अला सिरात मुस्तकीम, इसमें स्कॉलर्स ने कहा कि कुरैश के लोगों को दावत है. अगर कोई कुरान को अभी नहीं भी सुन रहा, अगर किसी ने कुरान की आयात पर गौर नहीं भी किया, वो सिर्फ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हस्ती को देखकर, आपके किरदार को देखकर, आपकी सिफात को देखकर समझ सकता है कि ये शख्स सीधे रास्ते पर. अगर वो अस्सिरात को नहीं भी समझ रहा, जो कि कुरान का बताया हुआ रास्ता है, तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो इन्हीं के दरमियान में 40 साल से रह ही रहे थे, इन्हीं के दरमियान उठते बैठते थे, इन्हीं के दरमियान इज्जतदार इंसान समझे जाते थे, सादिक और अमीन समझे जाते थे. तो इसका फर्क ये बताते हैं स्कॉलर्स कि यहां तनवीन क्यों आई है, कॉमन क्यों आया है, कि अगर कोई किसी रसूल को भी देखना शुरू कर दे तो उसको अंदाजा हो जाएगा कि ये जो तालीम लाया है, ये तालीम कोई आम तालीम नहीं हो सकती, ये खास एक डिवाइन हस्ती की तरफ से आई हुई तालीम है. मुरसल जो होता है वो अपना पैगाम डिलीवर नहीं कर रहा होता, वो अल्लाह के पैगाम को डिलीवर कर रहा होता है. कुरान कैसे मोहकम है, रसूल कैसे मुरसल बन जाते हैं, और रसूल कैसे इतनी अथॉरिटी से बात करते हैं, उसकी बात को आप किस तरह से समझते हैं कि सिरात मुस्तकीम असल में वो रास्ता है जो जन्नत तक पहुंचने का शॉर्टेस्ट और क्विकेस्ट है. रसूल का रास्ता अपनाइए, सुन्नतों का रास्ता अपनाइए, ये शॉर्टेस्ट और क्विकेस्ट है अल्लाह की रजा हासिल करने के लिए. मिसाल के तौर पर अपनी मर्जी से भी जन्नत तक पहुंचने के या नेकी करने के रास्ते निकाले जा सकते हैं। हमारे माशरे में बिदात उसकी ओपन एग्जाम्पल है। कोई भी इंसान बिदत को बुरी नीयत से ईजाद नहीं करता, ये बात तो आप सब समझते हैं ना। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में, इस्लाम की मोहब्बत में, अल्लाह की मोहब्बत में बिदत निकाली जाती है, बहुत अच्छी नीयत के साथ निकाली जाती है। अब जब बात बिदत पर हो ही रही है, ये किताबें आप लोगों को बाहर परसों मिली थी, इबादत रमजान मुबारक, परसों जुमे के दिन कोई बाहर डिस्ट्रीब्यूट कर रहा था। अच्छा, अगर जिनमें से आपको नहीं मिली ठीक है, जिनको मिली है, नंबर एक हमने डिस्ट्रीब्यूट नहीं की, ठीक है। कोई भी चीज अगर यहां पर हम डिस्ट्रीब्यूट करेंगे तो हम घर के अंदर डिस्ट्रीब्यूट करेंगे, हम सड़क पर क्यों डिस्ट्रीब्यूट करेंगे। दूसरी बात, यहां अल्हम्दुलिल्लाह इतने लोग आ रहे हैं कि बास को मैं भी नहीं जानती हूं और बास को जिनका घर है नजीहा का वो भी नहीं जानती हैं। आप सबसे सिर्फ एक रिक्वेस्ट है कि देखिए सूरत यासीन की दूसरी क्लास ही जो थी उसमें मैंने आपको अहादीस के लेवल्स बताए थे और मैंने आपको बताया था कि सही हदीस और हसन हदीस और दईफ और मौदू की क्या मामलात हैं और स्कॉलर्स उसको कैसे लेते हैं। किसी खातून ने यहां कोई भी चीज डिस्ट्रीब्यूट करनी है, काइंडली उसकी एक कॉपी पहले मुझे दिखाइए, अगर वो मैं समझूंगी ठीक है तब यहां डिस्ट्रीब्यूट होगी, वरना प्लीज ये मेरी और नजीहा की सिंक्रनाइजेशन है कि आप यहां पर अपनी मर्जी से कोई चीज डिस्ट्रीब्यूट नहीं करेंगे। और आपसे एक और रिक्वेस्ट है, जब यही खवातीन जब निकलकर बाहर जाएंगी सो आप बाहर गेट पर भी ड्राइवर्स खड़ी करके कोई इस तरह की चीज डिस्ट्रीब्यूट नहीं करेंगी। इस किताब में कुछ प्रॉब्लम बिदत के पॉइंट ऑफ व्यू से ही है। इस किताब को इस तरह प्रिंट किया गया, मैं किसी की नियत को डाउट नहीं कर रही, नियतों के हाल अल्लाह जानने वाला है और अल्लाह किसी की नियत का क्या उसको रिवॉर्ड देता है, दिस इज बिटवीन अल्लाह एंड द पर्सन हु कंपाइल्ड इट, मैं इस पर बात नहीं कर रही। लेकिन जिस दीन को पढ़ने पढ़ाने हम बैठे हैं, इसमें 30 दिन के रमजान के रोजों के लिए अपॉइंटेड कुरान, अपॉइंटेड अल्लाह के नामों का वजीफा, मैंने बता दिया वजीफा अरबी जुबान का लफ्ज नहीं है, एक अल्लाह का नाम है या जब्बार, उसको 233 मरतबा पढ़िए, किसने बताया आपको। एक अपना सिंपल उसूल बना लीजिए, अगर ये किताब आपके पास है तो बलाए मेहरबानी किसी मस्जिद में इसको डोनेट कर दीजिए, और अगर आप रखना चाहती हैं अपनी अथॉरिटी पर पढ़िएगा, इसलिए कि याद रखिए जिस जिक्र की क्वांटिटी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सही हदीस में साबित है जरूर पढ़िए, बल्कि आपको पढ़नी चाहिए। लेकिन जिस चीज की क्वांटिटी वाजिब नहीं है उसको क्यों नंबर बाउंड करते हैं, क्यों मैं ला इलाहा इल्लल्लाह, क्यों मैं ला इलाहा इल्ला अंता सुभाना का इन्नी कुंतु मिनज़्ज़ालिमीन 2,50,000 मरतबा पढ़ूं, मैं 200 मरतबा क्यों नहीं पढ़ सकती, मैं 2,00,000 मरतबा क्यों नहीं पढ़ सकती, मैं 1 मरतबा क्यों नहीं पढ़ सकती। यूनुस अलैहि सलाम ने मछली के पेट में कितनी मरतबा पढ़ी थी, है किसी के पास प्रूफ, किसी के पास प्रूफ है, कोई प्रूफ नहीं है। इस तरह की इबादत जब हम अपनी मर्जी से निकालेंगे, दीज आर कॉल्ड बिदात। मैंने पहले ही बता दिया बिदत नेकी की नियत से निकाली जाती है, लेकिन याद रखिए नेकी ईजाद की जाने वाली चीज नहीं है, नेकी शरीयत के साथ अटैच्ड है और शरीयत अल्लाह के कलाम और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सील ऑफ अप्रूवल के साथ है। जो चीजें बिदत हैं उसको छोड़ दें, आपको सिराते मुस्तकीम चाहिए। सिराते मुस्तकीम इज द क्विकेस्ट वे, शॉर्टेस्ट वे टू रीच टू द रिदवान ऑफ अल्लाह। अगर आपको वाकई जन्नत में पहुंचना है और आपको बगैर थकने के पहुंचना है तो सिराते मुस्तकीम को अडॉप्ट कीजिए। बास स्कॉलर्स ने यहां तक ये बात मेंशन की है कि वो मुसलमान जो बिदात में इन्वॉल्व हो जाते हैं तो कलमा गो, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की हदीस के मुताबिक जन्नत में तो पहुंच ही जाएंगे, मगर वो बिदात की वजह से जो माशरे में डैमेज हुआ होगा, इस किताब का नुकसान जो बेसिक नुकसान है, हर दिन का कुरान कितना पढ़ना है, कौन सी सूरत पढ़नी है, वो इसमें एक रोजा 1 लिखी हुई है, रोजा 2 लिखी हुई है, रोजा 3 लिखी हुई है। इसका नुकसान ये होगा कि मैं इसको पढ़ना शुरू करूंगी तो मैं मुसहफ छोड़ दूंगी हाथ से, और मेरा इतना पक्का अकीदा ये हो जाएगा कि अब मुझे 140 मरतबा ये सूरत पढ़नी है या 40 मरतबा ये सूरत पढ़नी है, मेरा मुसहफ, मेरा कुरान, मेरा कवर टू कवर तिलावत छूट जाएगी। ये मत कीजिए, ये जुल्म मत कीजिए, शरीयत को ईजाद करने की हिम्मत नहीं होनी चाहिए आपके और मेरे अंदर। ये चीजें इबादत अपॉइंटेड हैं, कंप्लीट हैं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपने आखिरी हज पर यह बात कह दी थी कि आज तुम्हारा दीन मुकम्मल हो गया, और वो अल्लाह की तरफ से वही थी, आपने अपनी तरफ से नहीं कहा था। सूरह मायदा की आयत नंबर 3, اس طرح سے اگر آپ اور میں اپنی اپنی عبادات نکالیں گے تو پھر معاشرے میں اختلافات ہی ہوں گے، معاشرہ ایک پیس پر نہیں آئے گا. اپنے خاندانوں میں بھی جو ہمیں یہ اتنا زیادہ بکھرا پن نظر آتا ہے وہ اس لیے ہے، سنتوں کو تھام لیجئے، آپ کو چیزیں خود بخود یونیفارم میں یونٹی کے ساتھ اکٹھی ہوتی ہوئی نظر آنی شروع ہو جائیں گی. سو شارٹیسٹ راستہ ہے انبیاء کا راستہ، انعام یافتہ لوگوں کا راستہ، اور سورہ فاتحہ کی ڈیفینیشن کے مطابق سب سے ٹاپ پر آتے ہیں رسول، پھر انبیاء، پھر صدیقین، پھر شہداء، پھر صالحین، اور اس کے بعد آپ کی اور میرے جیسے عام مسلمان. سو شہداء کا راستہ، مسلمانوں کا راستہ، انبیاء کا راستہ، سنتوں کو کانفیڈنس کے ساتھ تھامیے. آپ کو سنت کا عمل چھوٹا لگتا ہے، کم لگتا ہے، کوئی بات نہیں، اٹس دا میٹر آف کوالٹی. آپ کو میں نے بتائی یہ بات کہ صرف فرض کے معاملے میں آپ کو کوالٹی نہیں دیکھنی ہوتی، وہ آپ کو کرنا ہی کرنا ہے، دل کرے یا نہ کرے. جہاں نوافل آ جائیں وہاں کوالٹی پر کمپرومائز مت کیجیے، کوالٹی کے ساتھ معاملہ کیجیے. سو رسول اللہ صلی اللہ علیہ وسلم کو کہہ دیا گیا کہ آپ سب باتوں کو ایک طرف کر دیجیے، اللہ کی تعلیمات کو تھامیے، زندگی آپ کے لیے آٹومیٹیکلی جو ہے وہ سیدھے راستے پر آنا شروع ہو جائے گی. آگے آیا آیت نمبر 5، تنزیل العزیز الحکیم، نازل کردہ ہے یہ عزیز، العزیز بہت زبردست اتھارٹی والے کی طرف سے، الحکیم بہت حکمت والے کی طرف سے. تنزیل قرآن کا ایک اپنا نام بھی ہے، تنزیل قرآن کے ناموں میں سے ایک نام آتا ہے، یعنی یہ تنزیل کیا ہے، یہ کس کی ریولیشن ہے، یہ العزیز الحکیم کی ریولیشن ہے. قرآن کا کامن ڈسکرپشن تنزیل ہے. تنزیل کا ڈیفینیشن کیا ہوتا ہے، نازل کیا ہوا، نازل کیا ہوا. اسی تنزیل سے عقیدے کے پوائنٹ آف ویو سے، تھیولوجیکل پوائنٹ آف ویو سے اسکالرز نے ایک نقطہ نکالا ہے، وہ یہ تنزیل کی ڈیفینیشن میں لٹرل مفہوم میں آتا ہے کسی چیز کا اوپر سے نیچے کی طرف آنا. وہ تو آگے ابھی میں ڈیفائن کروں گی، بٹ تنزیل کا ایک مفہوم یہ آتا ہے اوپر سے نیچے کسی چیز کا آنا، کیونکہ تنزیل اللہ کے میسج کے لیے آیا، قرآن کے لیے آیا. سو تھیولوجیکل پوائنٹ آف ویو سے عقیدہ آپ کا بنتا ہے اللہ از ابو اس، جیسے ہم نے بات کی تھی اللہ ساتویں آسمان کے اوپر، جو اللہ کا عرش ہے، ساتویں آسمان کے اوپر ایک سمندر ہے، واللہ عالم، عالم الغیب کی باتیں جو احادیث بتاتی ہیں، ہمارے پاس اتنا علم ہے. ساتویں آسمان کے اوپر ایک سمندر ہے، اس سمندر کے اوپر اللہ کا عرش ہے، اس پانی کے اوپر اللہ کا عرش ہے. سو تنزیل کا مفہوم کسی چیز کا اوپر سے نیچے آنا یہ ڈیفائن کرتا ہے کہ اللہ از ابو اس. اسی لیے کہا جاتا ہے قرآن کے لیے ہوا حبل اللہ المتین، یہ اللہ کی رسی ہے، اس کو تھام لو. بعض احادیث کا مفہوم یہاں تک آتا ہے کہ اللہ کی رسی آسمانوں سے زمین تک قرآن کی شکل میں لٹک رہی ہے، جو اس کو پکڑ لے گا وہ بچ جائے گا، جو اس کو اینکر بنا لے گا وہ نجات پا لے گا. سو اللہ کی طرف سے قرآن کی ایک صفت تنزیل یہاں پر آئی ہے، اور یہ لفظ تنزیل کا وحی کے ساتھ ایسوسیٹڈ ہے. تنزیل کے ساتھ ایک اور لفظ اسی روٹ ورڈ سے آتا ہے، تنزیل نون ز لام سے ہے، اسی سے ایک اور لفظ آتا ہے انزال. انزلہ ایک ہوتا ہے انزلہ، اور ایک ہوتا ہے نزلہ، دونوں میں فرق ہے. روٹ ورڈ ایک ہی ہے، نون ز لام، ایک ہوتا ہے انزلہ، اس نے نازل کیا، نزلہ اس نے نازل کیا. دس از دا اردو ٹرانسلیشن. اردو میں آپ کی اور میرے پاس ووکیبلری کی کمی ہے، یا یوں کہہ لیجئے کہ ترجمے کرنے والے کی لمیٹیشن ہوتی ہے. اگر میں انزلہ کا کلوزسٹ ٹو عربی مفہوم ترجمہ کروں، سو انزلہ کا مطلب ہوتا ہے اس نے فوراً نازل کیا، اور نزلہ کا مطلب ہوتا ہے اس نے پیسز میں نازل کیا. سو انزال ہوتا ہے کسی چیز کا فوراً نازل ہو جانا، ایٹ اے ٹائم نازل ہو جانا، انزال. اور تنزیل ہوتا ہے کسی چیز کا پیسز میں، چنکس میں نازل ہونا. قرآن کے لیے کہا جاتا ہے ساری آسمانی کتابوں میں، کتنی آسمانی کتابیں ہیں، چار، چاروں آسمانی کتابوں میں قرآن واحد کتاب ہے جس کا تنزیل ہوا ہے. باقی تینوں کا کیا ہوا ہوگا، انزال ہوا ہے. شاباش. قرآن کو تنزیل میں 23 سال کے عرصے میں ٹکڑوں ٹکڑوں میں پیسز میں رسول اللہ صلی اللہ علیہ وسلم پر نازل کیا گیا. موسیٰ علیہ السلام کو کوہ طور پر ایک ساتھ تورات دی گئی تھی. صحف ابراہیم انزال ہوا تھا, ایک ساتھ دیے گئے تھے. اسی طرح سے انجیل عیسیٰ علیہ السلام کو ایک ساتھ دی گئی تھی. قرآن کا معاملہ صرف مختلف ہے, قرآن کا معاملہ تنزیل والا ہے. اور اس کی ریزن کیا ہے؟ جیسے جیسے حالات رسول اللہ صلی اللہ علیہ وسلم پر آتے گئے, صحابہ پر آتے گئے, ان حالات کے مطابق 23 سال کے عرصے میں تھوڑا تھوڑا کر کے قرآن نازل ہوتا گیا. بیکاز اے میجر حکمت بیہائنڈ اٹ کہ قرآن نے صرف رسول اللہ صلی اللہ علیہ وسلم کی نسل کو, ان کی جنریشن کو صرف اور صرف احکامات نہیں دینے تھے. آپ کی کتاب کے احکامات رہتی دنیا تک کے انسانوں کے لیے تھے. سو اس کو چنکس میں حکمت کے ساتھ, پروفاؤنڈ وے میں, پریسیژن کے ساتھ نازل کیا گیا ہے. اور کس نے نازل کیا ہے؟ تنزیل کس کی ہے؟ پہلی صفت کیا آ رہی ہے یا پہلا نام کیا آ رہا ہے اللہ کا؟ العزیز. العزیز کے 3 میننگز کیے جاتے ہیں.